भूमि 12 को 9 पद हामी पढ्नेछौं। प्रेम निष्कपट होस्, खराब कुरालाई घृणा गर, जुन कुरा असल छ त्यसमा टाँसी बस। हामीले अघि भन्यौं कि पहिलो 11 अध्यायमा चाहिँ थोरै मात्र आज्ञाहरू दिएकोमा अब 12 अध्यायमा चाहिँ धेरै व्यावहारिक शिक्षा र आज्ञाहरू छन्। यही 9 पददेखि 21 पदसम्म पढ्दाखेरि पनि लगभग 30 अर्थीहरू छन्, एक पछि अर्को आउँछ। यहाँ छोटो छोटो वाक्यहरू छन् तर अति नै परमेश्वरको सत्यताले पूर्ण छ हाम्रो जीवनलाई। चाहिँ उहाँको मनपर्दो हिँडाइमा हिँडाउने सत्यताहरू छन् जुन चाहिँ एउटा मुक्ति पाएको व्यक्तिको लागि चाहिँ यो पूरै सम्भव छ, पवित्र आत्माद्वारा, आफैमा त होइन। त्यसैले पहिलो चाहिँ यो 9 पद हो जहाँ चाहिँ प्रेम भन्ने शब्दबाट सुरु हुन्छ। प्रेम निष्कपट होस्, यो शब्द प्रेम भनेको चाहिँ अर्काको लागि परमेश्वरबाटको सबभन्दा उत्तम के हुन्छ, उसको लागि सबभन्दा भलाइ कसरी हुन्छ भनेर त्यस्तो कुरा चाहनु लाई चाहिँ अर्कालाई प्रेम गर्नु हो। जब कसैलाई चाहिँ तपाईँले प्रेम यसरी गर्नुहुन्छ भने तपाईँले चाहिँ आफ्नो निर्णय, आफ्नो रोजाई, आफ्नो छनौट, यी सब चाहिँ तपाईँले चाहिँ त्यो व्यक्तिको सर्वोत्तम भलाइको लागि, तपाईँको विचार अनुसारको भलाइ पनि हो नि फेरि, मलाई लाग्छ तिमीलाई होइन, परमेश्वरले चाहिँ यो नै चाहनुहुन्छ तपाईँको लागि। मलाई निश्चित छ यहाँले यस्तो लेखेको छ, त्यसैले म तिम्रो लागि अथवा तपाईँको लागि चाहिँ म यो होस् भनेर चाहिँ मेरो तर्फबाट जे जे गर्नुपर्छ, मैले के कस्तो निर्णय गर्नुपर्छ म गर्न तयार छु। यदि मैले केही बलिदान त्यहाँ दिनु परे पनि, वास्तवमा प्रेम, साँचो प्रेम जहिले पनि बलिदान युक्त हुन्छ। त्यसैले अर्काको भलाइको लागि आफूलाई बलिदान समेत दिन, आफ्नो समय दिन, अनि आफ्नो सिप सम्पत्ति के छ त्यो व्यक्तिको भलाइको लागि दिनलाई जब हामी तयार भएर अगाडि बढ्छौँ, तब चाहिँ हामी बाइबलीय प्रेम गरिरहेका हुन्छौँ। त्यसैले यहाँ चाहिँ के भनेको छ भने यो प्रेम चाहिँ निष्कपट होस्, यस्तो खालको प्रेम होस् अनि देखावटी तरिकाले नहोस्। निष्कपट भनेको चाहिँ देखावटी होइन, यो सक्कली हो, इमान्दार हो। यदि साँचो प्रेम हामीसँग छैन भने झन् देखावटी प्रेम गर्न खोज्नु चाहिँ त्यो झनै निन्दनीय कुरा हो। वास्तवमा त्यो चाहिँ एउटा मुकुण्डो प्रेम भन्न सकिन्छ, लाखेले लगाउने एउटा मुकुण्ड जस्तो, अथवा नाटकीय प्रेम भन्न सकिन्छ, त्यो बहानाको प्रेम हामी नगरौँ। तर साँच्चीकै प्रेम हामी देखाउँ, विश्वासीले यो गर्न सक्छ किनभने ऊ भित्र चाहिँ परमेश्वर नै हुनुहुन्छ जो प्रेम हुनुहुन्छ। अनि कपटी प्रेमको बारेमा, देखावटी प्रेमको बारेमा चाहिँ केही खण्डहरू हेर्नेछौँ। याकुबको 2 अध्यायमा पहिलोपल्ट, याकुबको 2 अध्याय निष्कपट प्रेमको उल्टो चाहिँ कपट प्रेम हो। याकुब 2 14 16 पदमा चाहिँ यहाँ पढ्छौ, ए मेरा भाइहरू हो, याकुब 2:14 हे मेरा भाइहरू हो, मसँग विश्वास छ भने कुनै मानिसले भन्ला, तर उसँग कामहरू चाहिँ छैनन् भने के फाइदा भएर। याद गर्नुहोस् यहाँ मुक्तिको कुरा गरिरहेको छैन, यहाँ चाहिँ एउटा साँचो विश्वासीले चाहिँ आफूले मुक्ति पाएको कुरा उसको कामहरूद्वारा देखिनै हुनुपर्छ भनिरहेको छ। के विश्वासले उसलाई बचाउन सक्छ र, खालि एउटा ओठे विश्वासले, नाम मात्रको विश्वासले। 15 पद, कोही भाइ वा बहिनी नाङ्गो छ र दिनौ चाहिने खानेकुराको खाँचो छ, अनि तिमीहरू मध्ये कसैले उनीहरूलाई भन्छ शान्तिसित जाओ, न्यानो भएर बस र पेटभरि खाओ, तरै पनि तिमीहरूले उनीहरूलाई शरीरका लागि चाहिने खानेकुरा अथवा कुराहरू चाहिँ, माफ गर्नुहोस्, शरीरका लागि चाहिने कुराहरू चाहिँ दिएनौ भने के फाइदा भएर। यो अर्थीमा चाहिँ निष्कपट प्रेम होस् भनेर चाहिँ यहाँ दर्शाइरहेको छ। त्यस्तै पहिलो योहन्ना तीनमा पनि छ, पहिलो योहन्ना तीन अध्यायको 16-18। यहाँ पढ्छौं, उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ। प्रभु येशु ख्रीष्टको प्रेम चाहिँ यस्तो छ, यसैबाट हामी परमेश्वरको प्रेम थाहा पाउँछौ र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ। तर जससँग यस संसारको सम्पत्ति छ र आफ्नो भाइलाई खाँचोमा परेको देख्छ तर ऊप्रति आफ्नो हृदय कठोर पार्छ, त परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र? हे मेरा साना नानीहरू, वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले प्रेम गर। त्यसैले हामीले ओठको मात्र प्रेम नगरौं, व्यवहारमा देखाउँ भनेर यहाँ भन्दैछ यो 18 पदले। डीएल मुडी भन्ने एउटा प्रचारक थियो 150 वर्ष अगाडि जति, प्रभुले एकदम प्रयोग गर्नुभएको व्यक्ति, अनि उहाँले यसरी भन्नुभएको छ, कति मान्छेहरू बाक्लो तरको कुरा गर्छन् तर पानी हालेको दूधको जीवन जिउँछन्। निष्कपट प्रेम चाहिँ प्रभु येशूले चाहिँ हामीबाट माग गर्नुभएको छ। त्यसपछि रोमी 12 चाहिँ हामी पढौं, रोमी 12 को 9 दोस्रो भाग, जहाँ भनेको छ, खराब कुरालाई घृणा गर। घृणा गर्नु भनेको चाहिँ कुनै चिजबाट हामी खुम्चिएर एकदम ओहो भनेर त्यसबाट चाहिँ हामी पछि हट्न है भनेर घृणा गर्नु। अनि यहाँ भनेको छ, खराब कुरालाई घृणा गर अथवा दुष्ट कुरालाई। अनि यो आज्ञा चाहिँ बाइबलमा पटक पटक छ। एउटा चाहिँ हामी भजन संग्रह 97 पढ्छौँ, 9:7-97 भजन संग्रह। भजन संग्रह 97:10 यहाँ भनेको छ, हे परम प्रभुलाई प्रेम गर्नेहरू हो, खराबीलाई घृणा गर, यसरी भनेको छ। सो यहाँ के देख्छौ भने विश्वासीहरू उनीहरू कसरी चिनिनु पर्ने रहेछ भने, एकातिर उनीहरूको प्रेमबाट चिनिनु पर्छ, उनीहरू प्रभुलाई प्रेम गर्छन् र साथै उनीहरू आफ्नो विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई प्रेम गर्छन् निष्कपट प्रेमद्वारा। तर अर्कोतिर चाहिँ उनीहरूको घृणाबाट पनि चिनिनुपर्छ, उनीहरू चाहिँ पापलाई घृणा गर्छ भनेर चिनिनुपर्छ, पापलाई चाहिँ घृणा गर्छ उनीहरू भनेर चाहिँ चिनिनुपर्छ। के तपाईँ त्यसरी चिनिनुहुन्छ? ए उसलाई त्यो कुरा नगरे पनि हुन्छ, उसले मान्दै मान्दैन त्यो कुरा, उसले त्यो कुरा मान्दैनको मतलब उसले पापलाई घृणा गर्छ भनेर चाहिँ चिनिएको हुनुपर्छ। यहाँ चाहिँ रोमी बाह्र चाहिँ हामी फेरि फर्कौ, रोमी 12:9 दोस्रो भाग छ, अब जुन कुरा असल छ त्यसमा टाँसी बस रे, नजिक भएर टाँसिएर बस्न, असल कुरासँग जोडिनु, यस्तो प्रकारले असल जुन कुरा छ त्यसमा टाँसी बस, अर्थात् त्यसप्रति समर्पित हुन। त्यसैले यसरी सुरु हुन्छ यो खण्ड, केही आफूलाई समर्पण गर्नु, संसारसँग एकनासे नहुनु, मनको नयाँ हुवाईद्वारा बदली हुँदै जानु, त्यसपछि वरदानहरूको कुरा गरेपछि यो आज्ञाहरूको यो अर्थीहरूको खण्डमा चाहिँ प्रेमबाट नै सुरु हुन्छ। अनि त्यसैले वास्तवमा यो पुरै खण्ड चाहिँ निष्कपट प्रेम कस्तो हुन्छ भन्ने खालको बयान छ, निष्कपट प्रेमको धारणाले भरिएको छ। तपाईँलाई थाहा छ है प्रेमको अध्याय कुन हो भन्ने चाहिँ कुन भन्नुहुन्छ? पहिलो कोरिन्थी 13। तर यो रोमी 12 यो खण्ड पनि अर्को प्रेमको अध्याय हो, यहाँ परमेश्वरको प्रेम नै एउटा मूल विषय रहेको छ। हेर्नुहोस् दश पदमा, भातृ प्रेमले एक अर्कालाई कोमलतापूर्वक माया गर, कोमलतापूर्वक माया गर। यो चाहिँ पारिवारिक स्नेहलाई बयान गर्ने शब्द यहाँ प्रयोग भएको छ। जसरी बुवा आमा छोरा छोरी बाबु नानीहरू एउटा पारिवारिक स्नेह हुन्छ, त्यहाँ स्वाभाविक त्यहाँ एक अर्काप्रति अर्पण गरिरहेको हुन्छ एक अर्काले आफ्नो जीवन, अनि त्यहाँ एकदम वास्ता गरिरहेको हुन्छ, हे तिमीलाई त्यसो भयो है, एउटा स्नेह कोमलतापूर्वक यसरी चाहिँ विश्वासीहरूले एक अर्कालाई माया गरोस्। मानव नाता सम्बन्धको प्रेमको कुरा गरिरहेछ, विश्वासीहरूको नाता सम्बन्धको प्रेम छ, यो चाहिँ हाड नाताको सम्बन्धभन्दा पनि नजिक छ, यो चाहिँ परमेश्वरकै परिवारभित्रकाहरूको प्रेम हो। उनीहरू एउटै रगतले किनिएका छन्, उनीहरू एउटै आत्माले जन्माइएका छन्, उनीहरू एउटै आत्माले एउटै परमेश्वरलाई बुवा भन्छन्, उनीहरूभित्र एउटै पवित्र आत्मा बास गर्नुहुन्छ, एउटै शरीरमा उनीहरू गाँसिएका छन् हो। पारिवारिक स्नेह कोमलतापूर्वक माया गर एकअर्कालाई, भातृ प्रेमले यसरी भनेको छ। त्यसैले विश्वासीहरू परमेश्वरको परिवारभित्र एकसाथ जोडिएको कुरा यहाँ बताइरहेको छ, र त्यसैले आपसमा चाहिँ यस्तो खालको प्रेम होस् भनेर प्रेरित पावलले चाहिँ रोममा भएको विश्वासीहरूलाई भन्दैछन् अनि हामीलाई भन्दै हुनुहुन्छ। अनि त्यसैले पहिलो योहन्ना 3:14 कुरा चाहिँ स्वाभाविक हुन्छ। पहिलो योहन्ना 3:14 रोमी 12 नछोड्नुहोस्, फर्किहाल्नेछौ। पहिलो योहन्ना 3:14 लेखेको छ, हामी जान्दछौँ, एकदम हामीलाई स्पष्ट यो कुरा के थाहा छ, हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ। तपाईँलाई थाहा छ तपाईँ मृत्युबाट जीवनमा सर्नु भएको छ भनेर, एउटा प्रमाण के हो साँच्चै हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ भन्ने? एउटा प्रमाण चाहिँ यो हो, किनभने हामी भाइहरूलाई प्रेम गर्छौँ। विश्वासीहरू भन्ने बित्तिकै हाम्रो विशेष प्रेम हुन्छ, एउटा स्नेह पारिवारिक स्नेह हुन्छ, त्यहाँ हामी भाइहरूलाई प्रेम गर्छौँ। तर जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यस्तो, त्यो मृत्युमा रहिरहन्छ, ऊ साँचो विश्वासी होइन। उसले मुखले जत्तिकै बाक्लो तर्क कुरा गरे पनि अघि भने जस्तै उसले चाहिँ साँचो प्रभुलाई चिनेकै छैन। फर्केर जाउँ रोमी 12:10 अब दोस्रो भागमा, यहाँ भनेको छ, आदर गर्नमा एउटाले अर्कोलाई उछिन। अर्को यहाँ व्यवहारिक अर्थ दिँदैछन् पावलले, आदर गर्नमा भनेको एक अर्कालाई आदर गर्नु, एकदम मूल्यवान ठान्नु, यो शब्दको माने धेरै मूल्यको यो व्यक्ति भनेर भन्नु, अर्को व्यक्तिलाई हामीले मूल्यवान ठान्नु पर्ने रहेछ, अर्को विश्वासीलाई, हामी विश्वासीहरूले, अनि त्यसैले दिनुपर्ने आदर र सम्मान हामीले अर्को विश्वासीलाई दिनुपर्छ। हामीले कुनै पनि विश्वासीलाई कुनै मूल्य नभएको जस्तै व्यवहार गर्नु हुँदैन। कुनै व्यक्तिभित्र यीशु ख्रीष्ट नै जिउनुहुन्छ भने त्यो व्यक्ति मूल्यवान हुँदैन। जसको लागि ख्रीष्ट मर्नुभयो त्यो व्यक्ति मूल्यवान छैन, त्यो व्यक्ति त अब बचाइएको पनि छ, उसलाई आदर गर भनेछ। अनि के भनेको, एउटाले अर्कोलाई उछिन अरे, यहाँ चाहिँ एउटा होचिएको मन धारण गर भन्ने कुरा पावलले फेरि गर्दैछ। अर्थात् हाम्रो सङ्घी विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ आफूलाई भन्दा असल ठान्नुपर्छ भनेर यहाँ भन्दैछ। यो कुरा फिलिपी 2:3 पनि छ, आउन यहीँ राख्नुहोस्, फिलिपी 2:3 दोहोऱ्याइएको छ यो आज्ञा, महत्वपूर्ण हुनुपर्छ यो, प्रभुले जोड दिँदै हुनुहुन्छ यस आज्ञामा। फिलिपी 2:3 आपसी विरोध, फिलिपी 2:3 आपसी विरोध वा खोक्रो प्रशंसाको कारणले केही पनि नगर, तर मनको उहाँको नम्रताको कारणले एकले अर्कोलाई आफूभन्दा असल ठानोस्। मनको नम्रताको कारणले भनेछ, एउटाले अर्कोलाई उच्छिन आदर गर्नमा। जब हामी सधैँ आफूलाई चाहिँ अरूभन्दा श्रेष्ठ देख्छौ, हामी त अन्ध छौँ। यदि त्यस्तो हाम्रो धारणा छ भने हामी चाहिँ घमण्डले अन्ध भएका छौँ। रोमी बाह्रको यो शिक्षाले चाहिँ हामीलाई आदर गर्नमा एउटाले अर्कोलाई उच्छिन भनेको छ। रोमी बाह्रको एघारमा अर्को अर्थी अब एक पछि अर्को आउँदैछ। रोमी बाह्रको एघार पावल भन्छन्, प्रयत्न गर्नमा अल्छे नहौ, आत्मामा जोसिला हो, प्रभुको सेवा गरिरह। अल्छे भनेको चाहिँ काम नगरी बस्ने मान्छे, हे अल्छे भनेर चाहिँ प्रभुले हामीलाई भन्न नपरोस्। हे विश्वासयोग्य दास भनेको चाहिँ हामीले सुन्न पाऊ, स्याबास तिमी थोरै कुरामा विश्वासयोग्य भयो, त्यो पो सुन्न चाहन्छु म। हे अल्छे भनेर सुनेको सुन्न त चाहँदैन म। त्यसैले भनेछ, प्रयत्न गर्नमा अल्छे नहो, प्रभुको काम गर्ने बेला भएको छ। खेतालाहरूको खाँचो छ, फसल प्रशस्त छ, अनि हामीलाई प्रभुले खुल्ला ढोका दिनुभएको छ, स्वस्थ शरीर दिनुभएको छ, हामीलाई वचन बुझ्न पवित्र आत्मा दिनुभएको छ, यसरी सिक्ने अवसरहरू दिनुभएको छ, हामीलाई हौसला दिनेहरू पनि छन्। अब के बाँकी रह्यो? प्रयत्न गर्नमा अल्छे नहो। यो प्रयत्न गर्न भन्ने शब्द चाहिँ फेरि त्यो अघि यत्न भन्ने शब्द है, उत्सुक है, अनि झाँगरिलो, छिटो, छरितो, ग्रिकमा स्पुडे भन्ने शब्दबाट आउँछ, जसबाट अङ्ग्रेजीको स्पिड भन्ने शब्द आउँछ। स्पिडमा हाँकेको गाडी देख्नु भएको छ नि होइन? हामीलाई चाहिँ प्रभुको काममा चाहिँ स्पिड अथवा झाँगर, उत्सुक, उद्यम, एकदम जोसिलो भएको चाहिँ उहाँ चाहिरहनु भएको छ। कति ठाउँमा यो कुरा गरिएको छ, प्रभुलाई खुसी पार्नको लागि भयभरको बल लगाउने कुरा चाहिँ यहाँ गरिरहेको छ। प्रयत्न गर्नमा अल्छे नहो। त्यसपछि भनेको छ, आत्मामा जोसिला हो। यो शब्द चाहिँ उम्लनु भन्ने शब्दबाट आउँछ। बग 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 तपाईँले अन्डा उमालिरहनु भएको छ, पानी उम्लिरहेछ होइन, भग भग पाक्नु क्या। अनि हाम्रो जीवन चाहिँ हामी आत्मामा चाहिँ त्यस्तो हुनुपर्छ भन्नुहुन्छ पवित्र आत्माले। प्रभुको निम्ति चाहिँ आगो जस्तो, प्रभुको निम्ति चाहिँ एकदम रापिलो, प्रभुको निम्ति चाहिँ उम्लिरहेको, तातो, जोसिलो। यही शब्द चाहिँ यहाँ हामीलाई अर्थीमा प्रयोग भइरहेछ, आत्मीमा जोसिलो हो भन्ने शब्द। अर्थात् प्रभुको काम गर्ने बेला आयो कि एकदम उत्तेजना हुनु, उत्तेजित हुनु। के तपाईँ त्यस्तो हुनुहुन्छ? तितस दुईमा हेर्नुहोस् त, कहिलेकाहीँ हामी सेलाउँछौँ। सोच्नुहोस् के तपाईँ सेलाउनु भएको छ कि? सोच्नुहोस् त तपाईँको पहिलो बेलाको जोस। अस्ति नै एकजना विश्वासीले मलाई भन्दै थियो, हामी नयाँमा जति जोसिला थियौँ अहिले छैन भन्दै थियो, अनि दुखित भएर भन्दै थियो है। त्यो राम्रो हो, दुखित हुनुपर्छ, त्यसो भए आशा हुन्छ फेरि जोसिलो हुनुमा। कहिलेकाहीँ हामी मन तातो हुन्छौँ। प्रकाशको तीन अध्यायमा मैले त्यहाँ पल्टाउन छुटेछ है, त्यहाँ एकछिनपछि पहिला तितस हेरौँ ल। तितस दुईको चौध पद यहाँ भनेको छ, हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई र असल असल कामहरूमा, शब्द के छ, जोसिलो भएको। असल असल कामहरूमा, प्रभुको काममा भनेको जोसिलो भएको। एउटा विशेष जातिलाई आफ्नो निम्ति शुद्ध पार्नलाई उहाँले आफ्नो निम्ति दिइहाल्नु भयो। हामीलाई किन बचाउनु भयो अरे? हामीलाई असल असल काममा जोसिलो, प्रभुको सेवामा चाहिँ जोसिलो होस् भनेर। प्रभु के चाहनुहुन्छ? हामी तातो भएको, मन तातो होइन। त्यो प्रकाशको तीन अध्यायमा हेरौँ त, प्रकाश तीन, यो मन तातोलाई हेरौँ हामी। कति व्यक्तिहरूलाई चिन्छ, एक समय जोशिलो थिए तर अहिले छैन। उनीहरू संसारलाई नै प्राथमिकता दिइरहेको छ। के भयो, कहाँ चाहिँ यो चिसोपन आयो? रोकिहाल्नुपर्छ तपाईँले। हामी कसैलाई दोषीहरू हुँदैन, यो त हामीलाई दिएको आज्ञा हो। जवाफ त हामीले आफ्नो लागि दिनुपर्छ एक दिन प्रभुको सामु। प्रकाश 3:16 हेर्नुहोस् त, यसरी तिमी न चिसा छौ न ताता, तर मन ताता भएका हुनाले म तिमीलाई आफ्नो मुखबाट थुकिदिनेछु। 19 जतिलाई म प्रेम गर्छु तिनीहरूलाई म हप्काउँछु र ताडना दिन्छु, यसकारण जोसिला हो र पश्चाताप गर। जोसिलो फेरि हुन सकिँदो रहेछ यदि हामी सलाएको भए पनि। जोसिलो बन्नुहोस्, प्रभुको स्याबास म पाउनुपर्छ, त्यस्तो अठोट गर्नुहोस् न। प्रभुको स्याबास नपाई हुँदैन मेरो यो छोटो जीवन जो उहाँले बचाउनु भयो, उहाँको निम्ति खर्चिनै पर्छ मेरो भनेर चाहिँ प्रभुतिर हेर्नुहोस्। उहाँले सहायता गर्नुहुन्छ, सामर्थ्य उहाँको हो, बुद्धि उहाँको हो, योजना उहाँको हो, त्यो सबै असल असल काम उहाँले पहिल्यै तय गर्नुभएको हो। तपाईँले चाहिँ उहाँलाई हेर्नुहोस्, प्रभुले सहायता गर्नुहुन्छ। त्यसैले तपाईँको आत्मिक तापक्रम कस्तो छ? जोसिलो हुनुहुन्छ, उम्लिने बिन्दुमा हुनुहुन्छ? थर्मिटरले नाप्दाखेरि चाहिँ 50 degrees, 60 degrees, कति डिग्री सेल्सियस पुग्यो भनेर चाहिँ नाप्न सकिन्छ, होइन त? कहाँ पुगेछ त? एकजना अपोलोस भन्ने थियो, उसको बयान गर्दाखेरि लेखेको छ आत्मामा जोसिलो भनेर बयान गरेछ अपोलोसलाई। बिचरा त्यो बेलामा उसले योहन्नाको बप्तिस्मा मात्र जाने थियो, हामीलाई चाहिँ यी सब शिक्षाहरू थाहा छ। उसलाई भएको सीमित शिक्षामा पनि यति जोसिलो थियो, आत्मामा जोसिलो। त्यसपछि भनेको छ प्रभुको सेवा गरिरहो। कसको सेवा गरिरहो? प्रभु। त्यो शब्द सुन्ने बित्तिकै हामीले सोच्नुपर्छ म चाहिँ दास हुँ, उहाँ चाहिँ मालिक हो। जहिले पनि त्यो सम्बन्ध दर्शाउने बित्तिकै पवित्र आत्माले यसको माने चाहिँ उहाँ मालिक हो, उहाँ मालिक हो, अनि म चाहिँ प्रेमले किनिएको एउटा दास हुँ। त्यसैले प्रभुको सेवामा गरिरहो भन्नेबाट चाहिँ के बुझिन्छ भने निरन्तर गरिरह, निरन्तर। मैले यत्रो गरिसकेँ अब त होइन, होइन गरिरह, सिद्ध्या छैन काम। अनि त्यसैले हामी अल्छे दासहरू हुनुहुँदैन, हामी परिश्रमी र जोसिला भएको चाहनुहुन्छ। प्रकाश 12:12 हामी जानेछौँ। प्रकाश 12:12 कति महत्त्वपूर्ण अर्थीहरू, हामीलाई एकदम चाहिन्छ, हामीलाई घचाइनुपर्छ। एकले अर्कालाई हामीले यी अर्थीहरू बाँडिरहनुपर्छ, आफैलाई हेरिरहनुपर्छ, मेरो आत्मिक तापक्रम घटिरहेछ कि, म सेलाइरहेछु कि, अनि झुर्मराउनुपर्छ, आफैलाई च्याप्पै समात्नुपर्छ, भनौँ न घाँटीमा यसरी समातेर भएन आफूलाई गर्ने हो पहिला उठ अल्छे नहो भनेर चाहिँ गर्नुपर्छ, या आफूलाई हप्काउनु पनि पर्छ, प्रभुको सामु जानुपर्छ, अनि त्यसपछि एकअर्कालाई गर्नुपर्छ। यसरी हो प्रभुको काममा हामी अघि बढ्ने। रोमी 12:12 यहाँ लेखेको छ आशामा आनन्दित हो, संकष्टमा स्थिर रह, प्रार्थनामा दृढतापूर्वक लागिरह। कति सुन्दर आज्ञा यहाँ भने चाहिँ आशामा आनन्दित हो। फेरि यो वर्तमान काल आशामा निरन्तर आनन्द गरिरहनु पर्छ। अँ हिजो मैले आनन्द गरेँ, होइन होइन अहिले पनि गरिरहने, भोलि पनि गरिरहने, एक घन्टापछि पनि गरिरहने, निरन्तर आशामा। आशा भनेको चाहिँ के भने भविष्यको प्रतीक्षा गर्न। कस्तो भविष्य छ हामी विश्वासीहरूको? एउटा महिमित भविष्य पर्खिरहेको छ हाम्रो लागि, अनि त्यो भविष्य पक्का छ। कसरी पक्का छ? उहाँको प्रतिज्ञाले। अनि त्यसैले भविष्यलाई चाहिँ हामी एकदम निर्धक्क साथ हेर्न सक्छौँ, निर्धक्क मात्र होइन एकदम खुसी भएर हर्षित भएर चाहिँ हामी त्यसको बाटो हेर्न सक्छौँ। अनि हामीले भन्न सक्छौँ मेरो भविष्य एकदम उज्यालो छ। कति उज्यालो छ? जति उज्यालो प्रभुको प्रतिज्ञाहरू छन् त्यतिकै उज्यालो छ। प्रभुको आगमन त्यो चाहिँ पक्का छ। त्यसैले हेर्नुहोस् यति उज्यालो भविष्य हाम्रो छ भने हाम्रो हृदयलाई त एकदम आनन्दित बनाउनु पर्ने हो। हामी कहाँ हेरिरहेछौँ, कुरा त त्यो पो छ त, अब यता उता हेर्न थाल्यो भने त हामी त गलत दिशामा हेरिरहेछौँ। यहाँ त आशामा आनन्दित हो भनेको छ, आशामा हाम्रो भविष्य निश्चित छ, त्यो उज्यालो छ। त्यो सोच्नुहोस् न एकछिन तपाईँको सम्पत्तिहरू, तपाईँ त खरबपति हुनुहुन्छ, आत्मिक रूपमा खरबपति हुनुहुन्छ, अनि त्यो कुरा सम्झेर ल्याउनुहोस्। अनि त्यसपछि तपाईँ वरिपरि भएको कामहरू गर्न सक्नुहुन्छ धैर्य साथ, स्थिर हुँदै जुन कुरा अब आउन लागेको छ। अनि यो भविष्यको हाम्रो आशाको बारेमा चाहिँ विशेष हामीले चाहिँ अध्ययन कहाँ गर्यौँ भने रोमी 8 अध्यायको 2 खण्डमा गरेका थियौँ, धेरै कुरा बताएको छ त्यहाँ। अब तर हाम्रो पालो चाहिँ आएछ रोमी 12 अब 12 दोस्रो भागमा, आशामा आनन्दित हो भनेर पावलले हामीलाई भनेपछि उनले भन्छन् संकष्टमा स्थिर रह, स्थिर रहिरहनु भनेको छ। केमा? संकष्टमा, अर्थात परीक्षाहरूमा, गाह्रो साह्रो हो त्यहीमा स्थिर रहनुपर्ने, कठिनाईहरूमा आउँछन् अनि स्थिर रहको माने लागिरह, लागिरह जे गर्नुपर्छ गरिरह। म 5 क्लास हुँदाखेरि हाम्रो क्लास रुमको अगाडिपट्टि चाहिँ ल्याटिन भाषामा एउटा पोस्टर राखेको थियो, आजे क्वाडा जिस भनेको थियो, बुझ्दैन हामीले तर हाम्रो सरले चाहिँ भनिरहन्थ्यो, यो भनेको चाहिँ तिमीले जे गर्नुपर्छ गरिरह भनेको। त्यो एउटा कुरा चाहिँ राम्रै सिकेँ मैले स्कुलमा, जे गर्नुपर्छ गरिरह, यदि मैले अहिले यो काम गरिरहनु पर्ने भने चाहिँ उता हेर्दै त्यो गरौँ कि त्यतातिर नलागौँ। हामीलाई धेरैचोटि त्यही हुन्छ, अनि अल्छीपना भने पनि त्यही रहेछ कि, अनि हामीलाई सम्हाल्नु पर्छ, त्यो त अल्छीपना हो। अहिले यो गर्नु परिरहेछ तर मलाई त्यो गर्न मन लागिरहेछ है, भन्नु त जोसाथ गर्छु भन्नुलाई तर होइन अहिले गर्नुपर्ने हो। त्यसैले विशेष गरी सङ्कष्टहरूमा चाहिँ हाम्रो ठाउँ छोड्न मन लाग्छ, अलिकति सजिलो खुकुलो ठाउँ हामीलाई मनपर्छ तर होइन त्यहीँ बसिरह, परीक्षाहरू मुनि नै रहिरहनु, लागिरहनु, नछोडिकन बस्न, हरेस नखान, हार नखान, सबै कठिनाइ हो यही भनिरहेछ, सङ्कष्टमा स्थिर रह, बाधा अडचन आउँदैन किन आउँदैन, प्रशस्त आउँछन्, समस्याहरू आउँछन्, विभिन्न खालको दबावहरू आउँछन् हामीलाई, तर अगाडि बढिरहनु भनेको। पहिलो थेसलोनिकी 1 अध्यायमा कसरी हुन्छ यस्तो स्थिर रहने कार्य, त्यसको रहस्य हामीलाई बताएको छ। पहिलो थेसलोनिकी 1:3 यहाँ लेखेको छ, हाम्रा परमेश्वर र पिताको सामुन्ने तिमीहरूका विश्वासको काम, त्यसपछि प्रेमको परिश्रम र हाम्रा प्रभु येशू ख्रीष्टमा भएको, त्यसपछि दुईटा शब्द के छ, आशाको धीरज निरन्तर सम्झना गर्छ। ए यो त्यो स्थिर रहने कार्य, यो धैर्य भन्ने कार्य चाहिँ कहाँबाट आउँदो रहेछ, आशाबाट आउँदो रहेछ। अर्थात् जब हामी सङ्कष्टहरूमा पढ्दाखेरि, समस्याहरूको बीचमा पढ्दाखेरि चाहिँ हाम्रो आशाले चाहिँ हामी पर हेर्छौँ, त्यो समस्याहरूभन्दा पर हेर्छौँ, अनि प्रभुको प्रतिज्ञाहरूलाई सम्झन्छौँ, तब चाहिँ हामी त्यो च्यापोमा पनि हामी स्थिर हुन सक्दो रहेछ। आशाको धीरज शब्द ज्यादै सुन्दर छ है। अब फेरि पल्टाउँ रोमी 12 बारेमा, तेस्रो कुरा यहाँ छ, प्रार्थनामा दृढतापूर्वक लागिरह। फेरि यो लागिरहेको मतलब दृढतापूर्वक लागिरहेको भनेको टाँसी बस, नछोडिकन लागिराख्नु, प्रार्थना म गर्छु नै भनेर आफूलाई सुम्पन, मलाई गर्न मन लागेको छैन भनेर हामी नभन्न, गर्नुपर्छ, प्रभुले आज्ञा गर्नुभएको छ, अनुग्रहको सिंहासन नजिक आऊ भन्नुभएको छ, परमेश्वरको नजिकमा जाऊ भन्नुभएको छ, म जान्छु, मलाई मन लागे पनि मन नलागे पनि त्यो मतलबै छैन, मेरो मन लाग्ने मन नलाग्नेको पछि लाग्यो भने त कहिले पनि गर्दैन हामी, प्रार्थना गर्न आफूलाई सुम्पन अनि प्रार्थनामा बलियो भइरहनु पर्छ भन्ने कुरा यो पदले सिकाइरहेछ. प्रार्थनामा दृढतापूर्वक लागिरह. यसबाट यो पनि बुझ्छौँ कि प्रार्थना गर्न चाहिँ यत्न चाहिने रहेछ. प्रार्थना गर्नलाई चाहिँ दृढता आवश्यक रहेछ भनेको मतलब यो सजिलो छैन भन्ने कुरा पनि बुझिन्छ. यसमा लागिरहन पनि सजिलो छैन. सुरुको मण्डली चाहिँ उनीहरू प्रार्थनामा लागिरहे, दृढतापूर्वक लागिरहे भन्ने कुरा चाहिँ पाउँछौँ. केही पदहरू हेरौँ. प्रेरित एक अध्यायमा जाउँ. जुन बेला तपाईँ प्रार्थना गर्नमा तपाईँ सेलाउन थाल्नुहुन्छ नि, अनि तपाईँले त्यो महसुस गर्नुभयो भने तुरुन्तै तपाईँले चाहिँ सच्चै हाल्नुपर्छ. अनि तपाईँले चाहिँ मन नलागे पनि गर्न थाल्ने. अनि तपाईँले गर्न थालेपछि, साँच्चै नै हृदयदेखि प्रार्थना गर्न थालेपछि पछि तपाईँलाई प्रार्थना गर्न पनि मन लाग्छ. त्यो चाहिँ पछि आउने कुरा हो. पहिला चाहिँ विश्वासैद्वारा कदम चाल्नै पर्छ. भावना पछि आउँछ. प्रेरित एकको चौधमा यहाँ लेखेको छ, सुरुको 120 विश्वासीहरू यरुसलेममा हेर्नुहोस्, यी सबै एकै मनका भएर स्त्रीहरू येशूकी आमा मरियम र उहाँका भाइहरूसित प्रार्थना र बिन्ती चढाउनमा निरन्तर लागिरहे. दुई अध्यायको 42 पदमा पनि पल्ट, अनि तिनीहरू, अब त्यहाँ त 3,000 थपिया छ, 120 भत्तै बढ्या छ. अब के गर्छ उनीहरू? 42 पद, अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, संगतिमा, रोटी भचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे. उनीहरूको उदाहरण हामी देख्छौँ. एकदम बलियो मण्डली हुन सक्छ. मण्डली बलियो हुन चाहिँ प्रार्थना, वचन लागिरहने, प्रशस्त शिक्षा, प्रशस्त प्रार्थना. 6:4 अनि अगुवाहरू विशेष चाहिँ उनीहरू यो दुईटा काम गरिरहनु पर्छ. अरूहरूलाई डोर्याउने हो भने त्यो सुरको मण्डलीको अगुवाहरूले के भन्छ? 4:6 तर हामी चाहिँ, हो त्यहाँ विधवाहरूको हेरचाह गर्नु परेछ, तर हामी चाहिँ प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहनेछौँ. प्रार्थना पहिला उल्लेख छ, त्यसपछि वचन. पवित्र आत्माले हामीलाई केही सिकाउन खोज्नु भएको छ. निरन्तर लागिरह. अब रोमी 12:13 हामी जानेछौँ. रोमी 12:13 यहाँ भनेको छ, पवित्र जनहरूको खाँचोमा सहायता गर, पाहुनाहरूका सेवामा लागिरह. सहायता गर भनेको छ खाँचोमा परेको विश्वासीहरूलाई सहायता गर. सहायता गर्नुको मतलब चाहिँ बाँड्नु. कसैलाई खाँचोमा परेको देख्यौँ, उसप्रति चासो लिनु, ए तपाईँलाई त्यस्तो, अनि योगदान दिनु, केही दिनु, सहायता गर भन्दैछ. कसलाई? खाँचोमा परेकाहरूलाई. साँच्चै नै उनीहरूको आवश्यकताहरू नै यहाँ पुरा भइरहेको छैन, अनि तपाईँले देख्नुभयो, अनि तपाईँले त्यो पुरा गर्न सक्नुहुन्छ है, तपाईँसँग त्यो क्षमता छ, त्यसो भए सहायता गर भनेको छ. विश्वासीहरूको खाँचोप्रति चाहिँ हामी एकदम संवेदनशील हुनुपर्छ. कसैलाई खाँचो परिरहेछ कि, उसलाई खाँचो परिरहेछ कि, अनि त्यसैले आफूलाई सोचौँ, म आफैबाट उसलाई मेरो समय दिन, अनि मेरो सम्पत्तिबाट दिन, अनि मैले जानेको सिपबाट उसलाई सेवा गर्न, सहायता गर्न म अगाडि नबढ्ने त. प्रभुले चाहिँ आज्ञा गरे अनुसार उहाँलाई आदर हुने तरिकाले यो गरे भने चाहिँ प्रभुको महिमा हुन्छ. प्रभु आफै इच्छुक हुनुहुन्छ, अनि त्यो अनि हामीलाई प्रयोग गर्न चाहनुहुन्छ खाँचोहरू पुरा गर्नलाई. यसको दोस्रो भागमा चाहिँ पाहुनाहरूको सेवामा लागिरह. अब यो लागिरह भन्ने शब्द चाहिँ वास्तवमा अक्षरश अनुवाद गरे भने चाहिँ दगुर्नु भन्ने शब्द आउँछ. लखेट्नु अझ त्यसैले चाहिँ अलि रोचक छ यहाँ पाहुनाहरूलाई लखेट्ने कुरा छ यहाँ. तर कस्तो उनीहरूको सेवामा होइन, जसरी अब्राहम त्यही गरेको थियो होइन, याद छ तपाईँलाई, जब चाहिँ त्यहाँ प्रभु नै आउनुभएको थियो दुईजना स्वर्गदूत लिएर. अब्राहम कति वर्ष पुगेको थियो, बुढो थियो तर दगुरिरहेछ यहाँ, अनि पाहुनाको सेवामा चाहिँ यति तत्पर. प्राय जसो यो शब्द त नकारात्मक रूपमा प्रयोग भएको छ होइन, जस्तो कि सतावट दिनेहरूले चाहिँ विश्वासीहरूलाई पाहुलाई लखेट्यो त्यही शब्द हो. तर यहाँ चाहिँ पाहुनाहरूको सेवामा चाहिँ यसरी लखेट्यो भनेर अर्थात् एकदम पाहुना सत्कार गर्न इच्छुक. अनि यस्तो अवसरहरूमा विशेष मौका छ एउटा स्थानीय मण्डली जस्तो पालन चर्चलाई, अनि यसमा चाहिँ राम्रो उदाहरणमा अघि बढिरहनुपर्छ हामी. पाहुनाहरूको सेवा अनि यो शब्द जुन छ पाहुनाहरूको सेवा, यो भनेको चाहिँ परदेशीहरू शब्द चाहिँ, अनि परदेशीहरूप्रतिको प्रेमलाई जनाइरहेछ. कोही कोही यहाँ पहिलो पटक आउनु भएको छ, यहाँ तालिममा एकजना बुटोलको भाइ आउनुभएको छ, कतातिर हुन्छ, मेरो चस्मा छ नि राम्रोसँग तपाईँहरूलाई देख्दैन है आजकल चाहिँ, अर्को चस्मा चाहिँ राम्रोसँग देख्छ तर यो चस्मा चाहिँ पढ्नलाई ठिक छ तर त्यसैले म देख्दिनँ को को हुनुहुन्छ, अलिअलि त अड्कल लाउन सक्छु तर यहाँ कोही कोही नयाँ व्यक्तिहरू हुनुहुन्छ, कोही पहिलोचोटि आउनुभएछ है, कोही बुटोलबाट, कोही नारायणघाटबाट, कोही अनि कहाँ कहाँबाट हुनुहुन्छ है काठमाडौँबाट अनि त्यसैले नयाँ व्यक्तिहरू मण्डलीमा सभाहरूमा आउँछन् अनि हामीले चाहिँ एउटा सत्कार गर्ने चाहिँ विकास हामीले झन्झन गर्नुपर्छ. कोही नयाँ व्यक्ति देख्यो भने मण्डलीमा आएको देख्यो भने चाहिँ त्यो त अब उहाँहरू गएर भेटिहाल्छ नि अगुवाहरूले अथवा फलानाले भनेर हामीले सोच्नु, हामी आफै दगुर्ने दगुर्ने भनेछ हामी आफै नै उत्सुक भएर चाहिँ परिचय गर्ने, उसले प्रभुलाई चिनेको छ कि छैन, अनि कसरी आउनुभयो यहाँ, कहाँबाट सुन्नुभयो इत्यादि हरेकले गर्ने हो. अनि प्रभुको ठुलो आशिष छ यो यो कुरा चाहिँ, यो पाहुनाहरूको सेवाको कुरा चाहिँ पहिलो तिमथी तिनमा अगुवाहरूको यो योग्यतामै उल्लेख छ. अगुवाहरू मण्डली अगुवाहरूमा चाहिँ यो योग्यता हुनुपर्छ, पाहुनाहरूलाई परदेशीहरूलाई प्रेम गर्ने खालको हुनुपर्छ, नचिनेको व्यक्तिदेखि लाज लाग्छ भने त उसलाई सत्कार गर्न पनि गाह्रो गाह्रै पर्छ. पहिलो तिमथी तीन अध्याय तीन अध्यायको दुई पदमा हामी पढ्छौँ, यसकारण अध्यक्ष एल्डर निर्दोष हुनुपर्छ, एउटै पत्नीका पति सतर्क आत्मसंयमी असल व्यवहार भएको अतिथिलाई सत्कार गर्ने हुनुपर्छ, यो पनि भनेको छ. अनि हिब्रु 13 अध्यायमा पनि एकचोटि जाउँ, अनि यो परदेशी भन्ने शब्द यहाँ देख्नुहुन्छ अब हिब्रू 13:2, परदेशीहरूलाई अतिथि सत्कार गर्न नबिर्स, किनकि यसो गरेर कतिले थाहा नपाइकन स्वर्गदूतहरूलाई सत्कार गरेको छ. यो त अब्राहमको सम्झना आउँछ फेरि हामीलाई. अनि पहिलो पत्रुस 4 पनि जाउँ, यो महत्वपूर्ण आज्ञा हुनुपर्छ, धेरै ठाउँमा उल्लेख छ. पहिलो पत्रुस 4:9, गनगन नगरिकन एउटाले अर्कोको अतिथि सत्कार गर. अनि यसरी उनीहरूको खाँचोमा हामीले सहायता गरिदिनु, टाढोबाट आएको हुन्छ उनीहरूको लागि बस्ने ठाउँ तयार गरिदिनु, खाना तयार गरिदिनु, अरू के आवश्यकता परेछ, यो ठाउँमा तपाईँलाई फलाना यस्तो खोजिरहेको थियो, ए यो यो ठाउँमा पाइन्छ, समय दिइदिनु, गइदिनु आफै सँगै गइदिने, होइन यसरी चाहिँ जे सक्दो सहायता चाहिँ गर्ने. यसरी चाहिँ विश्वासीहरूले टाढाबाट आएको विश्वासीहरूलाई सहयोग गर्नेको कुरा गरेको बुझिन्छ यहाँ. अझ तेस्रो यहुन्नामा जाउँ त, तेस्रो यहुन्ना को 5-8, तेस्रो यहुन्ना 5-8. हे प्रिय, जे जे कुरा तिमीले भाइहरू र परदेशीहरूका निम्ति गर्दछौ सो विश्वासयोग्यतापूर्वक गर्दछौ. हाम्रो विषयमा पनि यस्तो भन्न सकियोस्, उनीहरूले मण्डलीका सामु तिम्रो प्रेमको गवाही दिएका छ. उनीहरू त गएर भनेछन् यस्तो रहेछ त्यहाँको विश्वासी भाइ बहिनीहरू त हामीलाई यस्तो स्वागत गरे. उनीहरूलाई तिमीले परमेश्वरलाई सुहाउने रीतिले उनीहरूको यात्रामा अलिक परसम्म पुर्याइदियो भने तिमीले असल गर्नेछ. ओहो, अझ बाटो खर्च पनि सहायता गरिदिएछ यहाँ यो परमेश्वरको सेवकहरूलाई. साथ किनभने उहाँकै नामका निम्ति उनीहरू निस्के र अन्य जातिहरूबाट केही लिएनन्, यसकारण सत्यताका लागि सहकर्मी हुनलाई हामीले यस्ताहरूलाई स्वागत गर्नै पर्छ. सहकर्मी हुनु रहेछ जब हामी विश्वासीहरूको सेवा गर्छौँ परदेशीहरूको प्रेम. अब रोमी 12:14 चाहिँ के लेखेको छ त, पालो त्यहाँ आइपुगेको छ. रोमी 12:14, तिमीहरूलाई सताउनेहरूलाई आशिष देव, आशिष देव र श्राप नदेव. आशिष देव भनेको छ, आशिष दिनुको माने चाहिँ कसैको बारेमा असल कुरा बोल्नु, श्राप दिनु भनेको ठ्याक्कै उल्टो होइन. सताउनेहरू अघि शब्द हो जुन चाहिँ लागिरह्यो भनेको थियो नि, पाहुनहरूको सेवामा लागिरह लखेटिरह भनेको छ नि. यहाँ चाहिँ अब नराम्रो तरिकाले लखेट्दैछ, यहाँलाई हानि गर्नलाई विश्वास गरेर लखेट्नेहरूको कुरा गर्दैछ. तिमीहरूलाई सताउनेहरूलाई अब के गर्ने त, यहाँ भनेको छ त्यस्तामाथि न्यायको फैसला चाहिँ नगर भनेछ, श्राप नदेऊ अर्थात् बदला नलिऊ. अब त्यसले मलाई यस्तो गर्ने म पनि त्यसो नगर भनेछ. हामी त्यसो गर्थ्यौँ, हाम्रो पुरानो स्वभावले त्यही गर्न चाहन्छ, स्वाभाविकले हामी त्यस्तै छौँ. तर हामी अब स्वभावले जिउनु हुँदैन, हामी अस्वाभाविक तरिकाले जिउनुपर्छ, हामी आत्मिक तरिकाले जिउनुपर्छ. अनि प्रभुले चाहिँ जुन यहाँ पावलले यहाँ लेख्दैछन् ठिक यही कुरा प्रभु येशूले मत्ती 5 सिकाउनु भएको छ. त्यहाँ पढ्नु त, मत्ती 5:44 यहाँ लेखेको छ, 43 पनि तिमीहरूले सुनेका छौ, यो भनिएको छ तिमीले आफ्नो छिमेकीलाई प्रेम गर र आफ्नो शत्रुलाई घृणा गर. तर म तिमीहरूलाई भन्दछु आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देऊ, तिमीहरूलाई घृणा गर्नेहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरू शब्दका निम्ति प्रार्थना गर. पावलले त्यसैले ख्रिस्टकै शिक्षा यहाँ दोहोऱ्याउँदैछ. श्राप भनेको चाहिँ शत्रुप्रति हाम्रो स्वाभाविक प्रतिक्रिया चाहिँ त्यस्तो हुन्छ, तर ख्रिस्टीय प्रतिक्रिया चाहिँ त्यस्तो होइन. अब यहाँ पछि हामी रोमी 12 आउन लागिरहेछ, अब हामीलाई दुर्व्यवहार कसैले गर्दाखेरि चाहिँ कस्तो खालको प्रतिक्रिया देखाउने त, त्यो कुरा चाहिँ पछाडिको खण्डमा आउन लागिरहेछ बयान. तर अहिले चाहिँ रोमी 12:15 हेर्नेछौँ. रोमी 12:15 आज्ञा छ, आनन्द मनाउनेहरूसँग आनन्द मनाओ र रुनेहरूसँग रो. अर्को सुन्दर आज्ञा छ, यहाँ चाहिँ हामी विश्वासीहरू एउटै शरीरको अङ्गहरू भएको नाताले हामी आपसमा चाहिँ एक छौँ भन्ने कुरा चाहिँ दर्शाइरहेछ एकदम गजब प्रकारले. जसरी अघि हामीले पढेको थियौँ अहिले पल्टाउनु पर्दैन, तर यो चाहिँ पहिलो कोरिन्थी 12 को अध्यायमा थियो। अङ्गहरूले एक अर्काको निम्ति एकै प्रकारको वास्ता राखुन् भनेर हामी पढेका थियौँ। अनि एउटा अङ्गले दुःख पायो भने सबै अङ्गहरूले त्यो सँगै के भोग्छन्, दुःख भोग्छन्। अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्यो सँगै के मनाउनेछन्, आनन्द मनाउनेछन्। त्यसैले यहाँ कुरा के आउँछ भने एक अर्काप्रति सहानुभूति राख्ने कुरा, सह अनुभूति, एउटै अनुभव, सहानुभूति राख्ने कुरा, अर्को विश्वासीको आनन्दमा हामी पनि आनन्दित, अर्को विश्वासीको दुःखमा हामी पनि शोकित। किनभने उही शरीरको अङ्गहरू भएकोले तपाईँको आनन्द चाहिँ मेरो आनन्द हुन्छ, अनि तपाईँको दुःख चाहिँ मेरो दुःख हुन्छ। एउटै शरीरको अङ्गहरूको अनुभव, एउटा विश्वासीको आँसु अर्को विश्वासीको आँसु हुन्छ, किनभने हामी एकअर्काबाट छुट्टै छैन, म तपाईँबाट छुट्टै छैन, बरु हरेक नै एकअर्कासँग चाहिँ यस्तो प्रकारले जोडिएको छौँ कि तपाईँलाई मेरो खाँचो छ अनि मलाई तपाईँहरूको खाँचो छ। त्यसैले यो आज्ञा दिएको छ, आनन्द मनाउनेहरूसँग आनन्द मनाऊ, रुनेहरूसँग रो। यदि हामी हृदयमा चाहिँ घमण्ड राखिरहेको छैनौँ भने अनि हामी डाह गरिरहेछौँ, ईर्ष्या गरिरहेको छैनौँ भने चाहिँ अर्काको आनन्दमा हामी पनि आनन्दित हुन सक्छौँ। संसारको मानिसहरू चाहिँ कतिपटक है कोही मर्दा पर्दा भन्छ नि, त्यहाँ मान्छेहरू चाहिँ जान्छ अनि सायद त्यो गर्न सजिलो पनि छ होला एक हिसाबले, तर यदि उनीहरूलाई चाहिँ आफ्नो छिमेकी राम्रो भइरहेको छ भने कि उनीहरू खुसी भएर ओहो मलाई यति खुसी लाग्यो तपाईँको राम्रो भयो भनेर भनेको त्यति सुनिन्छ, मर्दा पर्दा पर्दा गएको छ बरु त्यो बेलामा चाहिँ गएको जस्तो छैन होला। तर विश्वासीहरू चाहिँ हामी एकअर्काको आनन्दमा चाहिँ हामी रमाट गर्ने हुन सकौँ। रोमी 12 16 चाहिँ अब यहाँ लेखेको छ, रोमी 12 16 एक अर्कासँग एकै मनका हो, अलगा कुराहरूमा मन नलगाओ तर नम्रहरूतर्फ झुक, आफ्नो दृष्टिमा बुद्धिमान नहो, एकै मनका हो भनिरहेछ। अर्थात् एउटै सोच राख्न, उस्तै सोच्न, पुरा सहमत, सम्मतिमा जिउनुपर्छ भनिरहेछ हामीलाई विश्वासीहरू, एक भएर जिउनलाई चाहिँ हामीलाई सिकाइरहेको छ। फेरि त्यही शरीरको एकताको कुरा गरिरहेछ यहाँ, अर्थात् बेमेल भएर हामी जिउनु हुँदैन। एउटा खुट्टा भन्छ म उत्तरतिर जान्छु, हेटौँडा जान्छु भन्छ, अर्को खुट्टाले भन्छ म काठमाडौँ जान्छु, के हुन्छ होला। फिलिपी 4 अध्यायमा एकचोटि छ, फिलिपी 4 अध्याय पाउलीय पत्रमा चाहिँ दुईजना स्त्रीहरूलाई यो पत्रमै नाम उल्लेख गरेर उनीहरूलाई अर्ती दिनु परेको थियो। भनेपछि यो सार्वजनिक सबैलाई थाहा भएको अवस्था रहेछ, यो दुईजना दिदीबहिनीको बीचमा चाहिँ केही न केही भार रहेछ। अनि त्यसैले यहाँ यस्तो लेखेको छ दुई पदमा 4:2, म इयोदियालाई बिन्ती गर्दछु, पावलको फेरि त्यही छ, म बिन्ती गर्दछु र सुन्थुकेलाई बिन्ती गर्दछु, दुई दुईचोटि भन्दैछ, दुईटेलाई बिन्ती गर्दछु, उनीहरू प्रभुमा एउटै मनका हुन्। त्यसैले यो स्त्रीहरूलाई चाहिँ एकै मन हुन पनि सहायता गर भनेर यहाँ चाहिँ लेखेको पनि छ। त्यसैले विश्वासीहरू आपसमा सहमतमा जिउन र एउटै दृष्टिकोण राख्न चाहिँ हामीलाई भनिएको छ, कुनै कुरा अमेल वा त असहमति हुनुहुन्न भनेर सिकाएको छ। हाम्रो यो पाठहरू लेख्नुहुने जोर्ज जेलर, उहाँले चाहिँ एउटा उदाहरण दिनुहुन्छ. एउटा विश्वासीहरूको सभा चलिरहेछ अथवा समूह छ, अनि त्यहाँ सोधिन्छ, ल परमेश्वरको महिमा गर्नलाई को को सहमत हुनुहुन्छ? सबैजनाले हात उठाउँछ, हामी सहमत छौँ परमेश्वरको महिमा गर्ने, एकदम साँच्चै नै गर्ने हो, खालि मुखले मात्र भनेर होइन. अनि प्रभु येशूलाई नै सबभन्दा पहिलो स्थान दिनुपर्छ, उहाँलाई खुसी पार्नु चाहिँ हाम्रो प्राथमिकता हो, को को विश्वास गर्नुहुन्छ? अनि सबैजनाले भन्छ आमेन, हामी छौँ. ल ख्रिस्टलाई पछ्याउन र विश्वासको असल लडाइँ हामी लड्नै पर्छ, को को सहमत छ? हामी छौँ भन्छ, सबैजना अघि सर्छ है. ल हामी चाहिँ पापलाई घृणा गर्ने र सबै झुटा मार्गहरूलाई घृणा गर्ने को को छन्? सबैजनाले भन्छ हामी छौँ. जस्तो खालको एकताको कुरा गरेको, बुझ्नुभयो है? हामीलाई चाहिएको एकता चाहिँ यस्तो खालको वास्तविक रूपमा नै ख्रिस्टको सेवा गर्नलाई चाहिँ एउटै मन हुनु, उहाँको वचन अनुसार जिउनलाई एउटै अठोट हुनु. हाम्रो विफलताहरू हुँदैन भनेको होइन, कमजोरीहरू हुँदैनन् भनेको होइन, हुन्छन् लड्छन्, तर एउटै उद्देश्य छ, अनि एकअर्कालाई सहायता गर्दैछ, उठाउँदैछ, चेतावनी दिँदैछ, अर्ती दिँदैछ है. यस्तो प्रकारले चाहिँ जिउने एउटा सानो झुण्ड एकदम सामर्थ्य हुन्छ. विश्वासीहरूको बीचमा हुने यो एकताको लागि चाहिँ, हुनुपर्ने एकताको लागि चाहिँ यहाँ पावलले भनेको देख्यो. अब प्रभुमा बढ्दै जाँदाखेरि सबैजना सिकिरहेछन्, कोही अब भर्खर विश्वासी भए, कोही एक वर्ष भए, कोही दस वर्ष भए, फरक फरक तहमा छन्, सबैले उत्तिकै बुझेको पनि छैन, सबैको उस्तै अनुभव पनि छैन, कोही धेरै कुरामा सिक्नु बाँकी छ. अनि कहीँ कहीँ चाहिँ बढ्दै जाँदाखेरि, प्रभुमा बढ्दै बढ्दै गए, तर कहीँ कहीँ चाहिँ हाम्रो शिक्षामा चाहिँ हामीले फरक फरक बुझाइ हुन चाहिँ सक्छ, शान्तपूर्वक एउटा असहमति पनि हुन सक्छ. अर्थात् हामीले शिक्षाको कुनै बुँदामा चाहिँ मैले यसरी बुझौँला यो भनेको यस्तो हो, अनि तपाईँले पनि तर तपाईँले अर्कै तरिकाले बुझ्नुहोला, त्यो सम्भव छ. अनि त्यो के कारण हुन्छ भने, त्यो चाहिँ हामी जसरी हामीले जान्नुपर्ने नजानेकोले हो. यदि हामी दुईजना नै येशु ख्रिस्टले जसरी यो बुझ्नु भएको छ त्यसरी बुझ्यौँ भने हामी सहमत भइहाल्छौँ है. अनि हामी त्यसैले जति अनुपातमा येशुसँग एक हुन्छौँ त्यति अनुपातमा आपसमा पनि एक हुन्छौँ. अनि एकअर्कालाई चाहिँ हामीले ठाउँ पनि दिनुपर्छ, हामीले धैर्य पनि गर्नुपर्छ, अनि त्यहाँ भएको इमान्दार खालको असहमतिहरू, शान्तिपूर्ण असहमतिहरू हुन सक्छन् भन्ने कुरा बुझ्दै हामी चाहिँ प्रभुसँग एक मन हुनलाई चाहिँ एकदमै अठोट गर्नुपर्छ. जसरी फिलिपी 2:5 अघि हेरेको थियो नि, जुन मन ख्रिस्टमा थियो त्यही मन तिमीहरूमा पनि होस्. अनि त्यो हुने बित्तिकै त, अब कुनै विषयमा हुने बित्तिकै पनि हामी त सहमत भइहाल्छौँ अटोमेटिक होइन, तर त्यो हुनको लागि चाहिँ हामी त अघि बढ्दैछौँ, सिक्दैछौँ, जति हुनुपर्ने भएको छैन, मनको नयाँ हुवाईद्वारा बदली हुँदैछौँ, सकिया छैन. त्यसैले त्यो पनि बुझ्नुहुन्छ है, यो क्रमिक छ. त्यसैले सिद्धता हामीले नपाउँदैमा यसलाई चाहिँ हाम्रो निशाना बनाउनुपर्छ र यसलाई नै हामीले सिकाउनुपर्छ, यही अनुसार हामी अघि बढ्नुपर्छ भनेर चाहिँ त्यसलाई चाहिँ हामीले फाल्नु हुँदैन. कतिले चाहिँ त्यस्तो गर्छ, अब सिद्ध छैन त्यसैले अब गोलमाल हुन दिउँ, त्यो त भएन नि. हामीले चाहिँ यसलाई नै हाम्रो निशाना बनाउनुपर्छ. त्यसपछि चाहिँ भनेको थियो अलगा कुराहरूमा मन नलगाओ होइन त, स्वरको दोस्रो भाग, अर्थात् ज्यादै उच्च कुराहरू म हात पार्छु भन्दै चाहिँ बढी सङ्घर्ष नगर भन्दै चाहिँ, अर्थात् यो चाहिँ घमण्डी खालको महत्वाकांक्षाको कुरा गर्दैछ अनि चेतावनी दिँदैछ, अलगा कुराहरूमा मन नलगाओ भनेको मतलब सम्मान पाउनलाई, सम्मानलाई हात पार्न नखोजौँ, सम्पत्तिलाई हात पार्न नखोजौँ, त्यसको पछि दौड्ने होइन हामी, हामी ओहदा एउटा दर्जा पाउनलाई हामी त्यसप्रति मन नलगाऊ भनेछ, हामी अधिकार खोज्नेपट्टि पनि नलगाऊ, एकदम ज्यादै त्यस्तो कुराको इच्छा गरेर नै समस्याहरू आउने हो. उच्च कुराहरूको पछि ज्यादै आकांक्षा नगर्नुहोस् भन्ने चाहिँ एकचोटि भजन सङ्ग्रह मा हामीलाई सिकाउँछ भजन सङ्ग्रह 131 अनि यहाँ रोक्ने बेला पनि भइसकेछ भजन सङ्ग्रह 131 131 लेखेको छ हे परमप्रभु मेरो हृदय हटी छैन दाउदले भन्दैछ भनेपछि उसले त प्रभुलाई भन्दैछ सोच्नुहोस् त प्रभुसँग त हल्का यस्तो कुरा गर्ने त भयो साँच्चै नै यो हुनु पर्यो भन्ने हो भने दाउदको चाहिँ थियो हे परमप्रभु मेरो हृदय हटी छैन उसलाई उसले जानेको थियो उसको हृदय एकदम नम्र सुर्ण होचिएको थियो त्यही भन्दैछ हामीले पनि यसरी भन्न सकौँ प्रभुलाई न त मेरा आँखाहरू नै घमण्डी छन् प्रभुसँग कुरा गरिरहेछ हेर्नुहोस् यो उसले मान्छेहरूलाई भनिरहेछ अनि जुन कुराहरू ठुला वा मेरा निम्ति अति उच्च छन् तिनमा म आफूलाई अभ्यस्त गराउँदिन म अल्गा कुराहरूतिर मन लगाउँदिन दाउद त राजा भएको मान्छे थियो उसले त यस्तो भन्दैछ त्यसैले ज्यादै उच्च कुराहरूमा त्यसको पछि नलाग्नु भन्ने बरु के गर नम्रहरू तर्फ झुक भनेछ रोमी 12 त्यही एउटा खण्ड अलग कुराहरूमा मन नलगाओ तर नम्रहरूतर्फ झुक यसको माने कि त नम्र मानिसहरूतर्फ झुक एउटा अर्थ यो हुनसक्छ अर्को अर्थ चाहिँ नम्र कुराहरूतर्फ झुक होचा कुराहरू अर्थात् व्यक्तिहरूको सवाल हो भने चाहिँ नम्र व्यक्तिहरूसँग सङ्गत गर भनिरहेछ घमण्डीहरूसँग होइन नम्रहरूलाई चाहिँ तुच्छ नठान प्रभु येशु ख्रीष्ट स्वयं चाहिँ एकदम नम्र समाजमा एकदम होचो व्यक्तिहरूसँग सङ्गत गर्नुभयो महसुल उठाउने पापीहरू बहिष्कृत गरिबहरूसँग उहाँको मित्रहरू थिए अथवा यदि कुरा चिजहरूको कुरा हो भने चाहिँ उच्च कुराहरूमा होइन तर नम्र मार्गहरू नम्र कुराहरू होचा कुराहरू होचा परिस्थितिहरू अथवा कामहरूतर्फ आफूलाई सुम्प यसको माने यो हुनसक्छ अनि अन्तिममा चाहिँ भनेछ आफ्नो दृष्टिमा बुद्धिमान हौ यो चाहिँ फेरि अहङ्कारको विरुद्धमा चेतावनी हो आफ्नो बारेमा ज्यादै उच्च धारणा राखेपछि आफ्नै दृष्टिमा बुद्धिमान हुन थाल्छ आफूले भनेको सबै सही भन्न थाल्छ त्यसैले यहाँ के भनेको छ भने आफ्नै मूल्याङ्कनमा चाहिँ बुद्धिमान नहुनुहोस् अनि यो कुरा पनि पटक पटक दोहोऱ्याइएको छ है यो महत्त्वपूर्ण आज्ञा हो त्यसैले हितोपदेश 3 चाहिँ हेरौँ हितोपदेश 3:7 यो लेखेको छ तिम्रो आफ्नै दृष्टिमा बुद्धिमान नहौ अनि यो कुरा हितोपदेश 3:7 देख्नुभयो है हामीले सोच्नुपर्छ होइन मेरो सोचाइ गलत पनि हुनसक्छ हामीले सोच्नुपर्छ है मलाई यहाँ सल्लाह चाहिरहेछ सायद मैले यहाँ ठिक गरिरहेको छैन अनि कोही एउटा आत्मिक व्यक्तिसँग सल्लाह लिने होइन जाँच्ने मैले त यस्तो यस्तो सोच्ने थियो ठिक हो त है अनि यसरी चाहिँ हामी चाहिँ जोखिन्छ हाम्रै सुरक्षा हुन्छ वास्तवमा यसैया 5 यो चाहिँ अन्तिम पद गरौँ हाम्रो ब्रेक लिनु अगाडि हाम्रो लामो ब्रेक अगाडि चाहिँ यसैया 5 यहाँ चाहिँ कडा शब्द प्रयोग गरेछ जो आफ्नै दृष्टिमा बुद्धिमान हुन्छन् 21 पदमा त यसरी भनेछ धिक्कार तिनीहरूलाई ओहो यो त धेरै कडा छ धिक्कार तिनीहरूलाई जो आफ्ना आँखामा बुद्धिमान र आफ्नो दृष्टिमा समझदार छ हामीले त भन्नुपर्छ प्रभु मैले जानेको छैन मैले विगतमा कैयौँ गल्तीहरू गरेको छु अब यो पनि म अर्को पनि गल्ती गर्न पुग्न सक्छु कि मलाई चाहिँ अझ प्रकाश दिनुहोस् वचनबाट र पवित्र जनहरूसित सल्लाह पाएर हामी एकदम ठोस भएर निश्चित हुनु एउटा कुरा हो तर हाम्रो आफ्नै सोचाइमा चाहिँ जहिले पनि हामी कहिले पनि गल्ती नगर्ने जस्तो सोच्नु चाहिँ त्यो त मूर्ख हो भनेछ। प्रभुले हामीलाई सहायता गर्नुहोस् त्यस्तो खालको धारणाबाट। हामीले एकदम महत्त्वपूर्ण आज्ञाहरू हामीले हेर्दैछौँ है 12 अध्यायमा, अनि प्रभुको इच्छामा हामी 7 बजे हाम्रो 5 आजको क्लास हेर्नेछौँ, जहाँ चाहिँ हामी 12 अध्याय सायद भ्याएर 13 अध्याय सुरु गर्न सक्नेछौँ।